नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावलाई मर्यादित बनाउन आयोगद्वारा सरकारलाई सात बुँदे निर्देशन। राजनीतिक नियुक्ति, कर्मचारीको सरूवा तथा बजेट रकममा अन्तरणमा रोक।
कक्षा 12 को परीक्षाफल सार्वजनिक, नियमिततर्फ 82,700 जना विद्यार्थी उत्तीर्ण।
मौसम परिवर्तन तथा फोहोर पानीका कारण देशका धेरै ठाउँमा भाइरल ज्वरोका बिरामी बढे। सर्लाहीमा 15 जनामा डेंगूको संक्रमण।
पाकिस्तानका पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा संलग्न 2 जनालाई 17 वर्षको जेल सजाय, आरोपित 5 जनालाई भने रिहा।
र 19 वर्ष मुनिको एसिया कप छनौट क्रिकेटको लागि नेपाली टोली अभ्यासमा व्यस्त। प्रतियोगितामा छनौट मात्र नभई उपाधि नै ल्याउने लक्ष्य रहेको प्रशिक्षकको दावी।
ब्याङ्क गरिरहेछौँ कि हामी राम्रो गर्छौँ त्यो टुर्नामेन्टमा, हाम्रो लक्ष्य पनि जसरी होस् त्यो टुर्नामेन्ट जित्नेमा छ।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले आउँदो मंगसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई मर्यादित बनाउन सरकारलाई सात बुँदे निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले कुनै पनि पद तथा निकायमा राजनैतिक नियुक्ति नगर्न, कर्मचारीको सरूवा नगर्न, राज्यको प्रतिनिधित्व गर्ने बाहेक अरू वैदेशिक भ्रमणमा रोक लगाउन, प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषय, राष्ट्रिय गौरवका आयोजनाका हकमा बजेट थप रकमान्तरण तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्व स्वीकृति लिने बाहेक अरू अवस्थामा बजेट थप रकमान्तरण तथा कार्यक्रम संशोधन सहमति माग नगर्न निर्देशन दिएको छ। यस्तै राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्न, प्रधानमन्त्रीले हेलिकप्टर प्रयोग गर्न आयोगबाट स्वीकृति लिन तथा मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी काममा हेलिकप्टर प्रयोग नगर्न पनि आयोगले भनेको छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन आयोगलाई आफूले तयार पारेको प्रतिवेदन बुझाएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले आज निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवलाई प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन बुझाएको हो। आयोगले हिजो सरकारलाई प्रतिवेदन बुझाएको थियो। आयोगका प्रमुख आयुक्त यादवले प्रतिवेदन पाएपछि काम गर्न सहज भएको बताउनुभयो। प्रतिवेदन पाएपछि आयोगले निर्वाचन क्षेत्र निर्धारणसँग सम्बन्धित काम शुरू गरेको छ।
भ्रष्टाचारीलाई चुनावमा उम्मेद्वार बन्न नदिने गरी विधेयक बनाउन दलहरू सहमत भएका छन्। संसदको राज्य व्यवस्था समितिमा अड्केको प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न नदिन दलहरूबीच सहमति भएको हो। यसअघि कांग्रेसले भ्रष्टाचार मुद्दामा सजाय पाएको व्यक्तिले पनि उम्मेद्वार बन्न पाउने गरी कानून बनाउन अडान लिएपछि 3 हप्तादेखि कानून निर्माण प्रक्रिया नै अवरूद्ध भएको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयकको दफा 13(ng)मा भ्रष्टाचार लगायत अरू अपराधमा दोषी ठहर भई सजाय पाएको व्यक्तिले चुनाव लड्न नपाउने प्रस्ताव गरिएको छ। अरू विवादित विषयमा सहमति जुटे पनि कांग्रेसले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने अडान लिएपछि साउन 22 गतेपछि समितिको बैठक नै बस्न सकेको छैन। दलहरूबीच सहमति जुटेपछि भोलि बिहान 11 बजेका लागि राज्य व्यवस्था समितिको बैठक बोलाइएको सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो। कानून नपाउँदा मंगसिर 10 र 21 गतेका लागि तोकिएको संग्रह प्रदेशको चुनावको तयारी थाल्न नपाएको भन्दै निर्वाचन आयोगले ताकेता गर्दै आएको छ।
नेपाली कांग्रेसले प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावका लागि उम्मेद्वारको टुंगो लगाएको छ। प्रदेश नम्बर दुईका 136 तहमा पार्टीको उम्मेद्वार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उम्मेद्वार टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा काठमाडौँ बाहिर रहेकाले भोलि मात्रै सार्वजनिक गरिने उहाँले बताउनुभयो। चुनावको तयारीका लागि पार्टीले 8 जिल्लाका सबै तहमा प्रचार समिति गठन गरेको, सबै जिल्लामा संचार केन्द्र स्थापना गरी प्रचार प्रसारलाई तीव्रता दिइएको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको र चुनावमा सबै भातृ संस्थालाई परिचालन गरिएको कार्यालयले जनाएको छ।
यसैबीच प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा महिलालाई प्रमुख र अध्यक्षको पदको उम्मेद्वार बनाउन महिला नेतृले राजनैतिक दलसँग आग्रह गरेका छन्। जागरण नेपालले आज काठमाडौँमा गरेको कार्यक्रममा महिला नेतृले महिलाहरू उपप्रमुख र उपाध्यक्षमा मात्रै सीमित भएको भन्दै नगरपालिका र गाउँपालिकाको अध्यक्षको जिम्मेवारी पूरा गर्ने अवसर दिन आग्रह गरेका हुन्। पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावबाट झण्डै 41% महिला स्थानीय जनप्रतिनिधिमा चुनिएका छन्, तर प्रमुख पदको जिम्मेवारीमा भने थोरैले मात्र अवसर पाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्री परिषदमा अहिले 26 मन्त्री र 23 राज्य मन्त्री छन्। मन्त्रीका लागि काम गर्ने कोठादेखि बस्ने घरसम्मको व्यवस्था भए पनि राज्यमन्त्रीको भने अझै भद्रगोल छ। पदभार सम्हाले पनि काम गर्ने र बस्ने ठाउँको व्यवस्थापन हुन नसकेका राज्यमन्त्री के गर्दैछन् त? मदन पौड्यालको रिपोर्ट।
राज्य मन्त्रीलाई बधाई दिन मन्त्रालय पुग्नेहरूलाई बसेर कुराकानी गर्ने ठाउँ पाउन त मुस्किल छ, चिया पाउने त परको कुरा, कोठा बाहिरै उभिएर घण्टौं कुर्नुपर्छ। मन्त्री, राज्यमन्त्री र अरू कार्यालय पनि सँगै हुँदा बस्ने कोठादेखि निजी सचिवालयको व्यवस्थापन गर्न हम्मे हम्मे छ। राज्यमन्त्रीले सुविधाका रूपमा स्वकीय सचिव, कार्यालय सहयोगी, सुरक्षा गार्ड पाउँछन्, तर ठाउँ अभावका कारण राज्यमन्त्रीको सचिवालयमा ती कर्मचारीको व्यवस्थापन गर्न सकिएको छैन। सिंचाई राज्य मन्त्री अमर सिंह पुन:
पहिला चाहिँ यो जलस्रोत मन्त्रालय मात्रै थियो यो बिल्डिङ, अहिले तीनटा मन्त्रालय, ऊर्जा आयोग पनि छ, यहाँ चारवटा सचिव बस्नुहुन्छ, अनि यहाँ राज्य मन्त्री र चाहिँ अब तीन राज्य मन्त्री बस्नुहुन्छ, यहाँ कार्यकक्षका समस्या सबै कुरा छन्।
जसो तसो कोठा भेटेका राज्य मन्त्री पनि साँगुरो र अँध्यारो कोठामा बस्नु परेको छ। पशुपक्षी राज्य मन्त्री गोमादेवी कुँवरका लागि मन्त्रालयकै पाँचौं तलामा रहेको पुस्तकालयको एउटा छेउ छुट्याइएको छ। आपूर्ति राज्य मन्त्री कडबहादुर विक पनि एउटा कोठामा कुर्सी र सोफा राखेर बस्नु भएको छ। ढोका बाहिर रहेको निजी सचिवालयमा तीनवटा सोफा राखिएको छ, जुन मन्त्रालय छिर्दा नछिर्दै टाढैबाट देखिन्छ। कर्मिक रूपले व्यवस्थापन भइरहेको आपूर्ति राज्य मन्त्री विक बताउनुहुन्छ।
एउटा खालको संरचना खडा गर्ने कुरा, अब यो मन्त्रालयकै संरचना अब पहिला एउटा खालको थियो, पहिला योभन्दा पहिले राज्य मन्त्रीको संरचना नै रहेनछ। अब व्यवस्थापकीय पक्षमा अहिलेसम्म अब कर्मिक रूपले भइरहेछ भनौँ है, अब समस्या छ है, समस्या त छैन भन्ने होइन, यहाँको स्पेस सबै हिसाबले तपाईँले जुन खालको अनुभूत गर्नुभएको छ त्यो याद छ, हरेक हिसाबले जो खालको व्यवस्थापकीय पक्षलाई सुदृढ गर्नुपर्ने हो त्यो पुगिरहेको छैन, तर यो पुर्याउने हामी उसमा छौँ।
प्रधानमन्त्री देउबाको भारत भ्रमण अघि भदौ 4 र 6 गते नियुक्त भएका 23 राज्यमन्त्री सबैको अवस्था उस्तै हो। मन्त्रालयको व्यवस्थापन मात्र होइन, राज्यमन्त्रीका लागि बस्ने ठाउँको पनि समस्या छ। गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ काठमाडौँको स्वयम्भूमा होटलमै डेरा जमाएर बस्नु परेको छ। ललितपुरको पुल्चोकमा 19 मात्र आवास भएकाले अहिलेका मन्त्री र राज्यमन्त्रीलाई पुग्दो छैन। बस्ने कोठा र सचिवालयको समेत अझै व्यवस्थापन हुन नसकेका राज्यमन्त्री के काम गर्ने भन्ने थप अलमलमै छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। निर्वाचन आयोगले हिमाली र उच्च पहाड़ी 32 जिल्लामा मंगसिर 10 गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ। सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले पहिलो चरण मंगसिर 10 र दोस्रो चरण मंगसिर 21 गते चुनाव हुने जिल्ला विभाजन गरेको हो। दोस्रो चरणमा 45 जिल्लामा चुनाव हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। मंगसिर 10 गते हुने पहिलो पहिलो चरणको चुनाव हुने 32 जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, यस्तै मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोर्खा छन्। यस्तै रूकुमको पूर्वी भाग र रोल्पा, रूकुम पश्चिमको भाग, झाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा, दार्जुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा मंगसिर 10 गते चुनाव हुनेछ। यस्तै मंगसिर 21 गते दोस्रो चरणमा इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा चुनाव हुनेछ। यस्तै सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, तनहो, कास्की, स्याङ्जा र पर्वत, नवलपरासी, बर्दाघाट, सुस्ता पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा मंगसिर 21 गते दोस्रो चरणमा चुनाव गरिने निर्वाचन आयोगले जनाएको छ। धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त MBBS कोर्स गराइरहेकोले MOE, TU, KU, PAHS पाटन तथा BPKHS धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त,
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत,
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली, पुतली सडक, काठमाडौँ।
फोन 01-4445-712, 44-45-713।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावलाई मर्यादित बनाउन आयोगद्वारा सरकारलाई 7 बुँदे निर्देशन, राजनैतिक नियुक्ति, कर्मचारीको सरूवा तथा बजेट रकमान्तरणमा रोक लगायतका खबर प्रस्तुत
गर्यौं। कक्षा 12 को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परीक्षाफल अनुसार नियमिततर्फ 42.33% विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ कुल 193,125 जना सहभागी परीक्षार्थी मध्ये 81,758 जना परीक्षार्थी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो। परीक्षामा 77 जना परीक्षार्थी निष्कासनमा परेको पनि उहाँले बताउनुभयो। त्यसै गरी आंशिकतर्फ 107,569 जना परीक्षार्थी सहभागी भएकामा 38,444 जना परीक्षार्थी अर्थात 35.78% परीक्षार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ 38 जना परीक्षार्थी निष्कासनमा परेका थिए। यसअघि कक्षा 12 को विज्ञान संकायको परीक्षाफल भने गएको साउन 20 गते सार्वजनिक गरिएको थियो।
15 किलो सुनसहित प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले सुन ओसार पसारमा संलग्न सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा, भक्तपुरका दिपेन्द्र थापा, राजेन्द्र खत्री र रविन खत्री, काठमाडौँका सरोज थापा, काभ्रेका विष्णु गौतम र धनुषाका दीपक कुमार शाहलाई पक्राउ गरेको हो। सीआईबीले पक्राउ परेका पेम्बा दोर्जे शेर्पाको काठमाडौँ टोखामा रहेको डेराबाट 14 किलो सुन बरामद गरेको हो। त्यस्तै भारतमा बिक्रीका लागि लाँदै गरिएको 1 किलो सुन धनुषाबाट बरामद गरिएको हो। उनीहरूले चीन, तिब्बत हुँदै रसुवाको केरुङ नाका तथा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध तरिकाले सुन नेपाल भित्राई नेपाल र भारतका विभिन्न ठाउँमा लगेर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनवाई सकिएको छ। आज प्रधान न्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाश मान सिंह राउत र पुरूषोत्तम भण्डारीको पूर्ण इजलासले दायर रिटमाथिको सुनवाई सकेको हो। मुद्दाको निर्णय भने भदौ 19 गते सुनाइने सर्वोच्च अदालतले जनाएको छ। प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढ़ुवा गर्ने सरकारको निर्णय विरूद्ध सिलवालले गत चैत 30 गते रिट दायर गर्नुभएको थियो।
मौसम परिवर्तन, फोहोर पानी लगायत विभिन्न कारणले देशका धेरै ठाउँमा भाइरल ज्वरोका बिरामी बढ़ेका छन्। देशभरिका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि पुग्ने भाइरल ज्वरोका बिरामी बढ़ेका हुन्। रामेछापका सरकारी तथा निजी अस्पतालमा अहिले ज्वरो, टाइफाइड, रूगाखोकी, निमोनिया, जण्डिस लगायत रोगका बिरामी दैनिक 200 भन्दा धेरै हुने गरेका डाक्टरले बताएका छन्। त्यस्तै जिल्ला अस्पताल रोल्पामा पनि केही दिन यता दैनिक 150 को संख्यामा बिरामी आउने गरेकोमा 70 जना भाइरलका बिरामी भेटिएका छन्। बिरामी बढेपछि ग्रामीण भेगका स्वास्थ्य चौकीमा औषधिको समेत अभाव हुन थालेको डाक्टरले बताएका छन्।
यसैबीच सर्लाहीमा 15 जनामा डेंगूको संक्रमण भेटिएको छ। धेरै ज्वरो आउने र टाउको दुख्ने लक्षण भएका बिरामीमा गरिएको रगत परीक्षणबाट डेंगू रोग पुष्टि भएको नमूना अस्पतालका डाक्टर अनिल चौधरीले जानकारी दिनुभयो। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी, हरिवन, बागमती लगायतका गाउँबाट 100 जना भन्दा धेरै बिरामी उपचारका लागि दैनिक अस्पताल पुग्ने गरेको डाक्टरले बताए आएका छन्। उनीहरूमा कड़ा खालको ज्वरो र केही बिरामीमा डेंगूको संक्रमण फेला परेको उपचारमा संलग्न डाक्टर अनिल चौधरीले जानकारी दिनुभयो।
यस्तै बैतडीको तल्लो सोडाडमा औलोको रोगको खतरा देखिएको छ। स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययन अनुसार साबिकका मेलौली, शिवनाथ र महारुद्र गाविस गाविसमा औलो रोगको खतरा देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका महामारी नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति सन्तोष पाण्डेले जानकारी दिनुभयो।
कञ्चनपुरको महाकाली पुलमा बन्ने 4 लेनको पक्की पुलको शिलान्यास गरिएको छ। नेपाल सरकारको आयोजना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको 4 लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिलान्यास गर्नुभयो। 4 लेनको पक्की पुलको लम्बाई 800 मिटर छ भने चौडाई झण्डै 24 मिटरको छ।
बिहानदेखि अवरूद्ध मुङलिन नारायणघाट सड़क खण्ड खुलेको छ। पहिरो सबै पछ्याइएपछि दिउँसोदेखि सड़क खुलेको हो। गैराती परेको वर्षाका कारण मुङलिन नारायणगढ सड़क खण्डको सेती दोभान, भोरले पुल, 17 किलो, 4 किलो, काली खोला लगायत ठाउँमा पहिरो खसेको थियो। सड़क खुलेपछि गैरातीदेखि रोकिएका गाड़ी चल्न थालेका छन्।
भ्रष्टाचारीले चुनाव लड्न नपाउने गरी कानून बनाउन कांग्रेस सहमत, भोलि विधेयक पारित हुने भन्ने खबर उज्यालो अनलाइनमा पढेर धेरैजनाले प्रतिक्रिया दिनुभएको छ। फेसबुकमा महेन्द्र छेत्री लेख्नुहुन्छ, ढिलै भए पनि कांग्रेसको बुद्धि पलाएछ। भ्रष्टाचारी नेता र व्यक्तिलाई त कुनै पनि पार्टीले सदस्यता समेत दिन नहुने कानून बनाउनु पर्छ।
फेसबुकमै भीम छेत्री भन्नुहुन्छ, चुनाव मात्र होइन भ्रष्टाचारीको त नागरिकता पनि खारेज गर्नुपर्छ ताकि भविष्यमा राज्यबाट कुनै पनि सेवा सुविधा लिन नपाओस्।
पहिरोले अवरूद्ध मुगलिन नारायणगढ सड़क खुलेको खबर उज्यालोमा पढेपछि ट्विटरमा युवराज पौडेल प्रश्न गर्नुहुन्छ, थोरै पानी पर्दा नै बाटो नै बगाइदिने यो कस्तो निर्माणको काम हो अनि कुन इन्जिनियरले त्यो सड़कको डिजाइन गरेको हो? सधैँ कच्चा काम गर्ने प्रवृत्तिले दीर्घकालीन असर पर्छ, त्यसैले बेलैमा सोच्न जरूरी छ।
सुशील कुवरको आग्रह छ, ढुङ्गा, गिटी, बालुवा दिनहुँ तस्करी भइरहेको छ तर प्रहरी मौन बसिरहेको छ। फेसबुकमा उहाँ प्रश्न गर्नुहुन्छ, यसरी नदी तथा खोलाबाट रात दिन गिटी बालुवा तस्करी हुँदा प्रहरीले किन कारवाही गर्दैन? यसमा स्थानीय तहका जनप्रतिनिधिको पनि ध्यान जान जरूरी छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री। सी धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खेल रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्नसकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
NCE, quality for excellence।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउँ न त्यहीँ। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 061-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन 3 कुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सिन्धुपाल्चोकको हेलम्बुदेखि चीनसम्म जोड्ने वैकल्पिक नाकाको अध्ययन हुने भएको छ। हेलम्बुबाट सुरुङ मार्ग हुँदै राजधानी काठमाडौँसँग चीनलाई जोड्न सहज हुने भएकाले हेलम्बुको नाकोतेबाट चीनको नाकासम्म 25 किलोमिटर सुरुङ मार्ग निर्माण गर्न लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो।
सरकारले तनहुँ सेती जलविद्युत आयोजनाका लागि आवश्यक जग्गा प्राप्त गर्न हदबन्दी छूट दिएको छ। आयोजनालाई 19,600 रोपनी जग्गा लिन हदबन्दी छूट दिने निर्णय गरिएको हो।
सरकारले उद्योग कल कारखानामा विद्युतको महसुल तत्काल नबढ़ाउने भएको छ। नेपाल उद्योग परिसंघका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले उद्योग कल कारखानामा तत्काल विद्युतको महसुल नबढ़ाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताउनु भएको हो।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। आज 18.33 अंकले घटेर 1580 बिन्दुको नजिक पुगेको हो। सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह 147 अंकले घटेको छ। आज झण्डै 85 करोड़को शेयर कारोबार भएकोमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकको 6,30,00,000 भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
2073 सालको पद्मश्री पुरस्कार कविता संग्रह सगरमाथाको गहिराईका लागि नवराज पराजुलीले पाउनुहुने भएको छ। खेललाल हरिकला लामिछाने प्रतिष्ठान चितवनले उत्कृष्ट 5 परेका मध्येबाट सगरमाथाको गहिराईलाई 2,00,000 रूपियाँ राशिको पद्मश्री पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिनुभयो।
बाढ़ीले बगाएर भारत पुगेको थप एक गैंडाको आज उद्धार गरिएको छ। नेपाल भारतको सिमाना भन्दा 15 किलोमिटर टाढा भारतको भेडी पारीमा पुगेको गैंडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र हरियालले बताउनुभयो।
अब विदेशको खबर। पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यामा संलग्न दुईजनालाई 17 वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको एक अदालतले पाकिस्तान पीपुल्स पार्टीकी नेता समेत रहेकी भुट्टो हत्यामा संलग्न दुई प्रहरी अधिकारीलाई 17 वर्षको जेल तथा 5 लाख रूपियाँ जरिवाना सुनाएको हो। भुट्टोको सन् 2007 डिसेम्बर 27 आत्मघाती हमलामा हत्या भएको थियो। अदालतका न्यायाधीश मोहम्मद अजहर खानको इजलासले 5 जना आरोपीहरूलाई भने रिहा गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसिया कप छनौट क्रिकेटको लागि नेपाली टोली अहिले अभ्यासमा व्यस्त छ। उमेर समूहमा यसअघि पनि राम्रो प्रदर्शन गर्दै आएको नेपालले यो पटक पनि एसिया कप खेल्ने लक्ष्यसहित अभ्यास गरिरहेको छ। नेपाली टोलीको जोश र क्षमतालाई थप बलियो बनाउन भारतका ब्याटिङ कोच मोन्टी देसाई पनि नेपालमा छन्। अर्जुन पोखरेलको रिपोर्ट।
Nice and composed. Awesome! He's thinking very weird and differently. Still power play, bringing third man in.
आज दिउँसो मध्याहको चर्को घाममा त्रिवी क्रिकेट मैदानमा पुग्दा 19 वर्ष मुनिका क्रिकेट खेलाड़ीहरू अभ्यासमा व्यस्त थिए। चर्को घामको प्रवाह नगरी कोही बोलिङ, कोही ब्याटिङ अनि कोही फिल्डिङ गर्दै थिए। एसिया कप छनौटको मिति नजिकिँदै जाँदा नेपाली खेलाड़ीहरूले मेहनतलाई पनि उत्तिकै निखार्दै गएका छन्। बोलिङ र फिल्डिङमा नेपालले यसअघि राम्रो गरे पनि ब्याटिङमा समस्या देखिएको थियो। भदौ 23 गतेदेखि हुने छनौटलाई आधार मानेर अहिले नेपाली टोलीले ब्याटिङलाई केन्द्रमा राख्दै अभ्यास गरिरहेको छ। खेलाडी सन्दीप लामिछाने:
अहिलेसम्म चाहिँ सबै कुरा ठिक छ। जुन कुराहरू हामीले अब इम्प्लिमेन्ट गर्नु छ अझै, त्यो चाहिँ अब अझै सिक्न बाँकी छ, त्यो चाहिँ सिकिरहेछौँ हामी। बोलिङ र फिल्डिङ त हाम्रो राम्रै छ होइन, अझै हामी मेहनत गरिरहेछौँ ब्याटिङमा अहिले पनि, किनभने हाम्रो जुन रिसेन्ट हामीले खेलेछौँ होइन, तिनीहरूमा चाहिँ हाम्रो अलि ब्याटिङमा अलि विकनेस भत्यो होइन, हामी टाइम अब ब्याटिङमा स्पेन्ड गर्छौँ, त्यो चाहिँ हाम्रो लागि राम्रो हुन्छ।
पोहोर सालसम्म एसियाका सबै देशलाई छनौटमा राखेर 19 वर्ष मुनिको एसिसी एसिया कप क्रिकेट आयोजना हुन्थ्यो। एसिया कपको छनौट पार गरेर पोहोर नेपाली टोलीले एसिया कप पनि खेल्यो। तर यो वर्षदेखि अफगानिस्तान, युएई, ओमान लगायतका देशले अर्को प्रतियोगिता खेल्नेछन्। एसिया कप छनौट खेल्ने छैनन्। बलियो मानिएका देशले यो प्रतियोगिता नखेल्ने भएपछि नेपाललाई एसिया कप छनौट पार गर्न सजिलो पनि हुने देखिन्छ। नेपाल रहेको समूहमा सिङ्गापुर, थाइल्याण्ड र भूटान रहेका छन्, जसमा सिङ्गापुर बाहेकका देशलाई कमजोर देशको रूपमा हेरिन्छ। एकातिर कमजोर देशको समूहमा नेपाल पर्नु, अर्कोतिर राष्ट्रिय टोलीमा रहेका 3 जना खेलाड़ी सहितको बलियो टीम भएकोले पनि नेपाल समूह विजेता बन्ने दाउमा पनि छ। सिङ्गापुर, थाइल्याण्ड र भूटान नेपालभन्दा कमजोर देखिए पनि नेपालले उनीहरूलाई कमजोर नआक्ने बताउनुहुन्छ नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दास।
जसरी हामीले टेस्ट प्लेइङ नेसनहरूलाई हराइरह हुन्छौँ, उनीहरूले पनि दे क्यान बिट अस एनी डे। त्यही भएर हामी त्यो सब कुरालाई ग्रान्टेड लिँदैनौँ। हाम्रो प्रिपेरेसनको कुरा चाहिँ हाम्रो हातमा छ होइन, ब्याङ्क गरिरहेछौँ कि हामी राम्रो गर्छौँ त्यो टुर्नामेन्टमा। हाम्रो लक्ष्य पनि जसरी होस् त्यो टुर्नामेन्ट जित्नेमा छ।
सन्दीप लामिछाने सहित भरपर्दा बलर भएकोले नेपाललाई बलिङको खासै चिन्ता छैन। यसअघिका खेलमा फिल्डिङमा पनि समस्या थिएन, तर प्रतिस्पर्धात्मक रन बनाउन नसक्नु नेपालको कमजोरी देखिँदै आएको थियो। ब्याटिङमा पनि नेपाली खेलाडी अब्बल बनुन् भनेर भारतको राजस्थान रोयल्सका पूर्व कप्तान मोन्टी देसाई पनि ब्याटिङ प्रशिक्षकका रूपमा नेपाली खेलाड़ीसँगै 2 दिनदेखि त्रिवी मैदानमा व्यस्त छन्। प्रोत्साहन र गाली दुवै प्रयोग गर्दै उनले नेपाली टोलीलाई अब्बल बनाउने प्रयास गरिरहेका छन्। नेपाली खेलाड़ीको प्रदर्शन राम्रो भएकोले एसिया कपमा छानिनेमा आफू सकारात्मक रहेको बताउँछन् प्रशिक्षक मोन्टी देसाई।
Can they do it? Yes, they have the abilities.
हो, यिनीहरूसँग क्षमता छ, तर क्षमताले मात्रै हुन्न। खेलाड़ीले सबै प्रक्रिया पार गरे र राम्रो अभ्यासमा विश्वास राखे भने छनौटको बलियो सम्भावना छ। कहिलेकाहीँ हामीले बढी आशा गर्दा पनि केही कुरा गुम्न पनि सक्छ। जुन प्रक्रियाले 19 वर्ष मुनिको टोली यहाँसम्म आइपुग्यो, अब पनि यस्तै कड़ा मेहनत जरूरी छ, तर म धेरै सकारात्मक छु।
नेपाल
रहेको समूहमा तुलनात्मक रूपमा कमजोर टीम हुनु र नेपालले राम्रो तयारी गर्नुले नेपाल एसिया कपमा छानिने सम्भावना धेरै छ। तर प्रशिक्षक दासले भने जस्तो क्रिकेटमा कुनै पनि तहका देशलाई कमजोर ठान्न नहुने हुँदा नेपालले यस्तै तयारीलाई निरन्तरता दिनुपर्ने देखिन्छ।
र चौथो एक दिवसीय क्रिकेटमा भारतले श्रीलंका समक्ष 376 रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 50 ओभरमा 5 विकेटको क्षतिमा 375 रन बनाएको हो। उसका ओपनर ब्याट्सम्यान शिखर धवन 4 रनमै आउट भए पनि विराट कोहलीले 131 र रोहित शर्माले 104 रन बनाएपछि भारत राम्रो अवस्थामा पुगेको हो। यस्तै मनिष पाण्डेले 50 तथा महेन्द्र सिंह धोनीले 49 रन बनाए। जवाफी ब्याटिङ गरिरहेको श्रीलंकाले ताजा स्थितिमा 18 ओभर 5 बलमा 4 विकेटको क्षतिमा 87 रन बनाएको छ। यसअघि भएका 3 खेल जितेको भारतले 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारिसकेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई मर्यादित बनाउन आयोगद्वारा सरकारलाई 7 बुँदे निर्देशन। राजनीतिक नियुक्ति, कर्मचारीको सरूवा तथा बजेट रकमान्तरणमा रोक।
कक्षा 12 परीक्षाफल सार्वजनिक, नियमिततर्फ 82,700 जना विद्यार्थी उत्तीर्ण।
मौसम परिवर्तन तथा फोहोर पानीका कारण देशका धेरै ठाउँमा भाइरल ज्वरोका बिरामी बढ़े। सर्लाहीमा 15 जनामा डेंगूको संक्रमण।
पाकिस्तानका पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा संलग्न 2 जनालाई 17 वर्षको जेल सजाय, आरोपित 5 जनालाई भने रिहा।
र 19 वर्ष मुनिको एशिया कप छनौट क्रिकेटको लागि नेपाली टोली अभ्यासमा व्यस्त। प्रतियोगितामा छनौट मात्रै नभई उपाधि नै ल्याउने लक्ष्य रहेको प्रशिक्षकको दावी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।